यो रेडियो नेपाल हो। अब जनार्दन विष्टबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। भोटेकोशी नदीमा आएको बाढ़ीबाट अहिलेसम्म 1056 जनाको मृत्यु भएको पुष्टि, 4606 बेपत्ता। भोटेकोशी बाढ़ीले पुर्याएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै राष्ट्रिय सभाद्वारा विशेष प्रस्ताव पारित र रसियाले युक्रेनको राजधानी किएवमा गएराती गरेको आक्रमणमा 12 जनाको मृत्यु, 20 घाइते। समाचार अब विस्तारमा। रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढ़ीका कारण हालसम्म 1056 जनाको शव फेला परेको छ, जसमध्ये रसुवामा 38 जना, नुवाकोटमा 151 जना, धादिङमा 57 जना, चितवनमा 321 जना, गोर्खामा 65 जना, तनहुँमा 38 जना, नवलपरासी पूर्वमा 216 जना, नवलपरासी पश्चिममा 165 जना र भारतमा 5 जना गरी 1056 जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ। फेला परेका शवहरूमध्ये 972 जनाको मुसुलका सम्पन्न भएको छ भने 58 शव आफन्तलाई हस्तान्तरण गरिएको छ। फेला परेका शवहरूको पहिचानका लागि डीएनए नमूना संकलनदेखि आवश्यक प्रक्रिया पूरा गरी हालसम्म 121 महिला, 198 पुरूष र 365 नाम नखोलेको गरी जम्मा पहिचान नखोलेको गरी जम्मा 684 शव व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ। साथै पहिचान नभएको 869 शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ। बाढ़ी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण, शव व्यवस्थापन लगायतका कार्यका लागि हालसम्म 7992 जना प्रहरी कर्मचारी परिचालन गरिएको नेपाल प्रहरीले जनाएको छ। चीनको तिब्बत क्षेत्रबाट भदौ 10 गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीमा परि ज्यान गुमाएका मध्ये पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएका 78 शव व्यवस्थापन गरिएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक नवीन कार्कीका अनुसार ती शवहरू पोखरा महानगरपालिका 16 द्वीप स्थित सिंचाई डिभिजन कार्यालयको जग्गामा व्यवस्थापन गरिएको हो। शव व्यवस्थापन अघि जिल्ला विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको बैठक बसेर अस्पतालमा लामो समयसम्म शव राखिरहँदा थप समस्या उत्पन्न हुन सक्ने निष्कर्षका आधारमा व्यवस्थापन प्रक्रिया अघि बढ़ाइएको सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले जानकारी दिनुभयो। प्रशासनका अनुसार व्यवस्थापन गरिएका शवहरूलाई छुट्टा छुट्टै नम्बरिङ गरिएको छ। भविष्यमा आवश्यक परेमा आफन्तजनलाई शव पहिचान गर्न तथा डीएनए परीक्षणका लागि सहज हुने गरी अभिलेखीकरण गरिएको जनाइएको छ। राष्ट्रिय सभाले भोटेकोशीको बाढ़ीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै विशेष प्रस्ताव पारित गरेको छ। विशेष प्रस्तावमा बाढ़ी प्रभावितको उद्धार, राहत र पुनर्स्थापना तथा सम्पर्कविहीनको खोजी, घाइतेको निशुल्क उपचार, वैज्ञानिक शव व्यवस्थापन गर्नुपर्ने उल्लेख छ। राष्ट्रिय सभाको बैठकको शून्य समयमा बोल्दै सांसदहरूले राष्ट्रिय विपत्तिसँग जुझ्न एकताबद्ध प्रयासको खाँचो रहेको भन्दै विनाशकारी भोटेकोशी बाढ़ी प्रभावितको खोज, उद्धार, राहत र पुनर्स्थापनामा राज्यको सम्पूर्ण तागत लगाउनुपर्नेमा जोड़ दिनुभएको छ। भोटेकोशी विपत्तिपछि बसेको सभाको आजको बैठकको शून्य समयमा सदस्यहरूले पूर्व सूचना प्रणालीलाई अत्याधुनिक बनाउन, पूर्व चेतावनीलाई कड़ाईका साथ कार्यान्वयन र विपद उत्थानशील पूर्वाधार निर्माण गर्न सरकारको ध्यान आकर्षण गराउनुभयो। प्रतिनिधि सभाको बैठक भने भोलि बुधबार दिउँसो 1 बजी बस्ने भएको छ। भदौ 10 गते भोटेकोशी र त्रिशुली नदीमा बाढ़ी आएपछि संसद सचिवालयले 11 गते सूचना जारी गर्दै अर्को सूचना नआउँदासम्मका लागि बैठक स्थगित गरेको थियो। बाढ़ीले ठूलो मात्रामा जनधनको क्षति पुर्याएपछि संसद बैठक बसेर उद्धार तथा राहतका बारेमा छलफल गर्न प्रतिपक्षी दलहरूले सरकारको ध्यान आकर्षण गराउँदै आएका छन्। भोटेकोशी नदीमा यही भदौ 10 गते बाढ़ी आएपछि पृथ्वी राजमार्ग लगायत सड़क अवरूद्ध भए पनि प्रहरी प्रधान कार्यालयले मकवानपुर जिल्लाको हेटौँडादेखि संघीय राजधानी काठमाडौँमा चल्ने सवारी साधनको नयाँ रूट आजदेखि निर्धारण गरेको छ। 10 चक्कासम्मका सम्पूर्ण मालवाहक तथा ठूला यात्रुवाहक सवारी साधन त्रिभुवन राजपथ हुँदै काठमाडौँतर्फ आउने रूट व्यवस्थापन गरिएको छ। 10 चक्कासम्मका सवारी साधन काठमाडौँबाट मकवानपुर फर्किँदा भने कान्ति राजमार्ग हुँदै फर्किने व्यवस्था गरिएको छ। प्रहरी प्रधान कार्यालयले मौसम र बाटो लगायत यात्रुहरूको सुरक्षालाई समेत ध्यानमा राखेर कान्ति राजमार्ग हुँदै हेटौँडातर्फ जाने यात्रुवाहक सवारी साधन अनिवार्य रूपमा साँझ 6 बजेभित्रमा मकवानपुर जिल्लाको इलाका प्रहरी कार्यालय ठिङ्गन चेकपोस्ट पार गरिसक्नुपर्ने व्यवस्था गरेको बताएको छ। प्रहरी प्रधान कार्यालयले 14 सीट भन्दा कम क्षमता भएका साना यात्रुवाहक सवारी साधन काठमाडौँबाट हेटौँडातर्फ जाँदा फर्पिङ फाखेल कुलेखानी हुँदै भीमफेदीतर्फ जाने रूट निर्धारण गरेको छ। त्यसै गरी काठमाडौँतर्फ आउँदा भने भीमफेदी कुलेखानी सिस्नेरी दक्षिणकाली हुँदै आउने रूट तय भएको छ। मकवानपुरको त्रिखण्डी नजिकै रहेको बेली ब्रिजको भार वहन क्षमता कमजोर रहेको हुँदा इन्धन तथा भारी मालवाहक सवारी साधनले सो बेली ब्रिज प्रयोग नगरी सँगै रहेको डाइभर्सन हुँदै आउने व्यवस्था गरिएको छ। भोटेकोशी नदीमा हालै आएको विनाशकारी बाढ़ीलाई जलवायु परिवर्तनले बढ़ाउँदै लगेको चरम प्राकृतिक घटनाको ज्वलन्त उदाहरणका रूपमा लिइएको छ। प्राप्त तथ्य जानकारी तथा भू उपग्रह तस्विरहरूको अध्ययनपछि विज्ञहरूले यस बाढ़ीको मुख्य कारण हिम पहिरो रहेको निष्कर्ष निकालेका छन्। बालिका मादेनको यो रिपोर्ट।
भोटेकोशी बाढ़ीले बगाएका घरहरू, उजाड़िएका बस्तीहरू र आफन्त गुमाएका परिवारको पीड़ाले यो विपद कति भयावह थियो भन्ने कुरा बयान गरिरहेको छ। राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रका विज्ञ तथा अनुसन्धानकर्ताहरूले भोटेकोशी बाढ़ीको असाधारण शक्तिलाई लिएर यस बाढ़ीलाई हिमाली सुनामीको नाम दिनुपर्ने बताइरहेका छन्। अर्कोतर्फ जलवायु परिवर्तन, यसले बढ़ाइरहेको जोखिम, राज्यको जिम्मेवारी, दायित्व र पूर्व तयारीका विषयमा पनि प्रश्नहरू उठिरहेका छन्। यसै सन्दर्भमा लेखक तथा वातावरण पत्रकार रमेश भूषालले सामाजिक सञ्जालमा रसुवा बाढ़ीबारे लेख्दै यसलाई अकल्पनीय भन्न नमिले तर्क गर्नुभएको छ। मेलम्ची रोसी वा दशक अघिको सेती बाढ़ी देखेका हामीले यसलाई अकल्पनीय भन्न मिल्दैन, हामीले त पूर्व कल्पना गर्न सक्नु पर्थ्यो, जहाँ हामी चुक्यौं, भूषालको टिप्पणी छ। देशले अकल्पनीय क्षति नोक्सानी बेहोर्नु परेको यत्रो शक्तिशाली बाढ़ी कसरी आयो भन्ने जिज्ञासामा त्रिभुवन विश्वविद्यालय वातावरण विज्ञान विभागका सह प्राध्यापक जलवायु तथा हिमताल विज्ञ डाक्टर सुदीप ठकुरी भन्नुहुन्छ।
यसको मुख्य कारण त यो आइस एभलान्स भन्छौ, लामथाङ लिरुङको उत्तरपट्टि रहेको ग्लेसियरको आइस चाहिँ झरेर त्यो चाहिँ अब झन्डै 5,052 मिटर जङ्सनमा चाहिँ त्यो एलिभेसनमा रहेको थियो, त्यो चाहिँ झन्डै झरेर चाहिँ 2,000 मिटर तल चाहिँ गयो, अनि त्यसले गर्दाखेरि चाहिँ त्यहाँ चाहिँ अब उत्तरतिरबाट बगेर आएको तिब्बतको एउटा खोला थियो होइन, त्यो खोलाबाट चाहिँ अब मार्फत हुँदै तल नेपालतिर चाहिँ छिर्यो, अनि त्यसले गर्दाखेरि नै बाढी हो।
डाक्टर ठकुरीले विगतमा पनि सोही क्षेत्रमा हिमताल फुटेर आएको भौगोलिक अवस्थितिका कारण भोटेकोशी क्षेत्र सधैँ जोखिमयुक्त रहेको अवस्थामा जलवायु परिवर्तनका कारण एक्सट्रिम इभेन्ट अर्थात चरम प्राकृतिक घटनाका रूपमा यस बाढीलाई लिन सकिने बताउनुभयो।
अब गत वर्ष 14 महिना पहिला चाहिँ त्यही ठाउँमा पनि एउटा बाढी आयो, तर कारण अर्को थियो हुन चाहिँ त्यहाँ चाहिँ ताल ड्रेन भएर चाहिँ त्यसबाट चाहिँ आएको थियो, तर यो यस्तो खालको कारणहरू चाहिँ अब हाम्रो यो भूगोलमा भइरहेको कारण हो र त्यसले गर्दाखेरि क्षति पुग्न सक्छ, त्यस्तो खालको जोखिमहरू हुन सक्छ भन्ने कुरा चाहिँ थियो, यस्तो खालको घटना चाहिँ हुन सक्थ्यो, तर अब यो क्षतिको आकलन चाहिँ थिएन। जलवायु परिवर्तनको कन्टेक्स्टमा हेर्ने हो भने पनि होइन यस्तो खालका एक्सट्रिम इभेन्टहरू हुन सक्छ भनिन्छ, त्यसैको एउटा उदाहरणको रूपमा चाहिँ यो पनि हुन सक्छ।
भविष्यमा यस्ता विनाशकारी बाढी पहिरोको जोखिमबाट बस्न उच्च हिमाली तथा जोखिमयुक्त क्षेत्रमा रियल टाइम क्यामेरा, जलसतह नाप्ने सेन्सर र आधुनिक अर्ली वार्निङ सिस्टम विस्तार गरी हरदम तयारी अवस्थामा रहने तथा वैज्ञानिक तथ्यमा आधारित योजना बनाएर मात्र बस्ती बसाल्ने तथा पूर्वाधार निर्माण गरिनुपर्ने सुझाव दिनुहुन्छ डाक्टर ठकुरी।
हाम्रो भौगोलिक व्यवस्थामा जुन तरिकाले बसिरहेका छौँ होइन, त्यहाँ जतिखेर पनि यस्ता खालका घटनाहरू हुन सक्ने सम्भावनाहरू छन्। नेपालमै हेर्ने हो भने 1500 भन्दा बढी तालहरू चाहिँ छन्, त्यसमा पनि केही तालहरू चाहिँ अति जोखिम तालहरू विगतको घटनाहरू हेर्ने हो भने पनि त्यस्तो खालको सम्भावना धेरै देखिन्छ। भनेपछि पहिलो भनेको चाहिँ हामीले हरदम तयारी अवस्थामै रहनुपर्छ भन्ने हो, एउटा त विपद पर्यो भने कसरी एड्रेस गर्ने त्यसलाई भन्ने हिसाबले तयारी गर्नुपर्ने हुन्छ। अर्को भनेको चाहिँ जस्तो अब कतिपय हाम्रो बस्ती संरचनाहरू त्यसको लागि चाहिँ तयार भएको जस्तो देखिँदैन, जोखिम मूल्याङ्कन गरेर त्यो जोखिमलाई पनि एड्रेस हुने गरी चाहिँ हाम्रो संरचनाहरू बनेको देखिँदैन। वैज्ञानिक तथ्यहरूलाई टेकेर चाहिँ जस्तो अब कहाँ चाहिँ होइन जोखिम बढी छ, कहाँ चाहिँ कम छ, त्यो कुराहरू पहिले नै अलिक अब त्यो संरचना बनाउनुभन्दा पहिला चाहिँ ध्यान दिने हो भने चाहिँ यस्तो खालको क्षतिहरू कमसेकम अब विपदै रोक्न नसकिएला तर पनि क्षतिलाई न्यूनीकरण गर्न चाहिँ सकिन्छ। धेरै टेक्नोलोजीहरूको चाहिँ विकास भइरहेको अवस्था, त्यति धेरै महँगो पनि टेक्नोलोजीहरू छैन, जस्तो अर्ली वार्निङ सिस्टमहरू राख्ने भन्ने कुराहरू होइन, रियल टाइम क्यामराहरू राख्न सकिन्छ होइन, त्यस्तै किसिमले चाहिँ अलिकति हाम्रो यो सिस्टमलाई चाहिँ एक्सपान्ड गर्नुपर्ने चाहिँ देखिन्छ।
देशले भोग्नु परेको प्राकृतिक पीड़ाप्रति रौतहटको एक विद्यालय कक्षा 9 पढ्ने विद्यार्थीहरूले खाजा खर्च संकलन गरेर जुटाएको 470 रूपियाँदेखि राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रबाट अनगिन्ती समवेदना सद्भाव र सहयोगहरू त जुटिरहेका छन् तर भविष्यमा हिम पहिरो तथा हिमतालहरू फुट्ने र शक्तिशाली सुनामीको रूपमा बाढ़ी आउने जोखिम रहिरहेकाले जतिसक्दो चाँडो गर्नुपर्ने वैज्ञानिक प्राविधिक र सामुदायिक तयारीमा ढिलो गर्न नहुने विज्ञहरूले चेतावनी दिएका छन्। बालिका मादेन, रेडियो नेपाल, काठमाडौं।
यो रिपोर्टपछि अब एक किसिम विज्ञापन र सन्देश।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
ए हो र, अनि मेरो लागि के किन्दैछौ?
बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले? मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न, भरे कसरी गर्नु?
मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटीसी को अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजे देखि बिहान 6 बजे सम्म।
ए हो त है, मेरो वाइफ त कति स्मार्ट। अब त रातै आउँछ।
अब रात तपाईको नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। परराष्ट्र मन्त्रालयले आज पत्रकार सम्मेलन गरेर भोटेकोशी बाढीको पछिल्लो जानकारी सार्वजनिक गरेको छ। पत्रकार सम्मेलनमा जानकारी गराइए अनुसार अहिलेसम्म 21,000 उद्धारकर्ताहरू परिचालन भएको अवस्था रहेको छ। परराष्ट्र मन्त्रालयले दिएको जानकारी अनुसार अहिलेसम्म भोटेकोशी बाढीमा परि निधन भएकाहरू 1010 जनाको शव प्राप्त भएको छ र त्यसै गरी अहिलेसम्म उद्धार गरिएकामा 324 जना विदेशी नागरिक सहित 11,800 उद्धार गरिएको छ र त्यसै गरी 39 देशका 590 नागरिक अहिलेसम्म हराइरहेका छन्। परराष्ट्र मन्त्रालयले दिएको जानकारी अनुसार अहिले उद्धार तथा खोज कार्य जारी छ र खास गरी विद्युत गृहको टनलहरूमा फँसेका कामदारहरूको उद्धार गर्ने प्रयासहरू भइरहेको छ। कर्णाली प्रदेश सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 2 करोड़ रूपियाँ सहयोग गर्ने निर्णय गरेको छ। आज बसेको कर्णाली प्रदेश मन्त्री परिषद बैठकले रसुवाको भोटेकोशी बाढ़ीबाट प्रभावित क्षेत्रको राहत उद्धार पुनर्स्थापना तथा क्षतिग्रस्त संरचनाको पुनर्निर्माण एवं विपद व्यवस्थापनका लागि उक्त रकम सहयोग गर्ने निर्णय गरेको हो। यसै गरी सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 51 लाख रूपियाँ सहयोग गर्ने निर्णय गरेको छ। आज बसेको 91 कार्यपालिकाको बैठकले उक्त रकम सहयोग गर्ने निर्णय गरेको हो। भोटेकोशी र त्रिशुली नदीको बहाव सतर्कता तहभन्दा तल रहे पनि उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र बाढ़ी पूर्वानुमान महाशाखाले यही भदौ 10 गते भोटेकोशीमा आएको बाढ़ी पश्चात ती नदीमा पानीको बहाव तल रहे पनि सतर्कता अपनाउनु भनेको हो। बाढ़ी पूर्वानुमान महाशाखाद्वारा आज जारी बाढ़ी पूर्वानुमान बुलेटिनमा ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुङ्गा, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रे पलाञ्चोक, ललितपुर, भक्तपुर, काठमाडौँ, धादिङ, गोर्खा, लमजुङ, डोल्पा आसपासका जिल्ला भई बहने ससाना नदीको बहाव उल्लेख्य बढ़ने र आकस्मिक बाढ़ीको मध्यम खालको जोखिम रहेको जनाएको छ। त्यस्तै रूकुम पूर्व, रूकुम पश्चिम, झाजरकोट, दार्चोला, बैतडी, डडेलधुरा, डोटी, कैलाली र कञ्चनपुर आसपासका जिल्ला भई बहने ससाना नदीहरूको बहाव उल्लेख्य बढ़ने र आकस्मिक बाढ़ीको मध्यम जोखिमका साथै नुवाकोट र रसुवा जिल्ला भई बहने ससाना नदीहरूको बहाव उल्लेख्य बढ़ने र आकस्मिक बाढ़ीको उच्च सम्भावना रहेको पूर्वानुमान गरिएको छ। चीन सरकारले नेपाल चीन बीचको उत्तरी नाका तातोपानी पारिरहेको झाङ्गो पोर्ट अनिश्चितकालका लागि बन्द गरिएको जानकारी इमेल मार्फत दिएको छ। सम्भावित विपदलाई ध्यान दिँदै चीन सरकारले तातोपानी भन्सार कार्यालयका भन्सार अधिकृत तुलबहादुर पाण्डेलाई सो जानकारी दिएको उहाँले बताउनुभयो। रसुवामा आएको बाढ़ी जस्तै तातोपानी नाका भएर बग्ने भोटे कोशीमा पनि बाढ़ी आउन सक्ने अनुमान गरेर चिनिया पक्षले नाका बन्द गरेको हुन सक्ने पाण्डेको भनाइ छ। उहाँका अनुसार चिनिया अधिकारीले रसुवा बाढ़ी र त्यसले पुर्याएको क्षतिलाई ध्यानमा दिएर झाङ्गु पोर्टबाट भन्सार कार्य बन्द गर्नुका साथै त्यहाँका कर्मचारी प्रशासनलाई माथिल्लो सुरक्षित क्षेत्रमा सारेको छ। महाकाली नदीमा पानीको बहाव बढ़ेपछि आज बिहानैबाट कञ्चनपुरको गड्डा चौकी नाकाको आवागमन प्रभावित बनेको छ। महाकाली नदीमा जलस्तर बढ़ेपछि पश्चिमी नाका गड्डा चौकी भएर नेपाल भारत आवाजावत गर्ने चार पाङ्ग्रे सवारी साधनलाई शारदा ब्यारेज वनवासा पुल आवागमनमा रोकिएको इलाका प्रहरी कार्यालय गड्डा चौकीले जनाएको छ। भारतको पिथौरागढमा नेपाल भारत सीमा समन्वय समितिको बैठक सम्पन्न भएको छ। बैठकमा सीमा क्षेत्रमा उत्पन्न हुने समस्या तथा साझा सरकारका विषयलाई आपसी संवाद समन्वय र स्थापित संयन्त्र मार्फत समाधान गर्ने तथा शान्ति सुरक्षा र सद्भाव कायम राख्न दुवै पक्षबाट प्रतिबद्धता जनाइएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एउटा अन्तर्राष्ट्रिय प्रसंग। रूसी सेनाले युक्रेनको राजधानी किव र वरपरको क्षेत्रमा गएराती गरेको क्षेप्यास्त्र र ड्रोन आक्रमणमा कम्तीमा 12 जनाको मृत्यु भएको छ। आक्रमणमा पनि दुई बालबालिका सहित 20 जना घाइते भएको युक्रेनी अधिकारीहरूले बताएका छन्। किवको एउटा डिपोमा भएको प्रहारमा मात्रै 8 जना रेलवे कामदारहरूको मृत्यु भएको तथा अन्यको 3 जिल्लाका विभिन्न शहरमा आगलागीमा परि मृत्यु भएको युक्रेनका अधिकारीहरूले बताएका छन्। आगलागी रसियाली आक्रमणका कारण भएको थियो। अब समाचारको अन्त्यमा प्रमुख समाचार एकपटक फेरि। भोटेकोशी नदीमा आएको बाढ़ीबाट अहिलेसम्म 1056 जनाको मृत्यु भएको पुष्टि। 4606 बेपत्ता। भोटेकोशी बाढ़ीले पुर्याएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै राष्ट्रिय सभाद्वारा विशेष प्रस्ताव पारित। र रसियाले युक्रेनको राजधानी किवमा गएराती गरेको आक्रमणमा 12 जनाको मृत्यु 20 घाइते। रेडियो नेपालबाट 3 बजेको समाचार सकियो। अब हाम्रो अर्को समाचार 4 बजे सुन्न सक्नुहुनेछ। हस्त नमस्ते।